पाकिस्तान में इस रात के 8, भारत में 8:30 और यहाँ हमारे स्टूडियोज की घड़ियों में सुबह के 10 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक बुलेटिन के साथ। पहले अहम खबरों की सुर्खियाँ। अमरीका में कोरोना वायरस से हलाकतों की तादाद 5,00,000 से तजावज कर गई है। इस सिलसिले में व्हाइट हाउस में पीर को एक ताजियती तकरीब मुनक़िद हुई, जिसमें सदर जो बाइडन ने वबा पर काबू पाने का अहद किया। तकरीब में खातून अव्वल जिल बाइडन, नायब सदर कमला हैरिस और उनके शोहर डग एमहॉफ भी शरीक थे। इस मौके पर कोरोना वायरस से हलाक होने वालों की याद में शमें रोशन की गईं। तकरीब के दौरान शुरका ने खामोशी इख्तियार की और फौजी बैंड ने मसीही नज्म अमेजिंग ग्रेस पढ़ी। इसे चंद मिनट पहले व्हाइट हाउस के फर्स्ट फ्लोर पर क्रॉस हॉल में बाइडन ने अमरीकी कौम से एक लम्हे की खामोशी इख्तियार करने के लिए कहा और फिर कोरोना वायरस की वबा में अपने प्यारों से महरूम होने वाले लोगों के लिए हमदर्दी भरे लहजे में पैगाम दिया। सदर ने हुक्म दिया कि तमाम विफाकी इमारतों पर कौमी परचम 5 रोज तक सरनिगुं रहेगा। वर्ल्ड हेल्थ ऑर्गेनाइजेशन के सरबराह टेड्रोस गैब्रियसिस ने पीर के रोज कहा है कि दुनिया की सबसे दौलतमंद कुछ कौमें उनकी एजेंसी और उसके शराकत दारों की जानिब से दुनिया की गरीब तरीन अकवाम को वैक्सीन की फराहमी में रुकावट हैं। टेड्रोस जर्मन सदर फ्रैंक वॉल्टर स्टाइनमायर के साथ एक मुश्तरका वर्चुअल न्यूज कॉन्फ्रेंस में शरीक थे, जिसका मकसद आलमी इदारे सेहत के तआवुन से बैन अलाक़वामी सतह पर वैक्सीन फराहम करने वाले प्रोग्राम कोवैक्स के बारे में बातचीत करना था। यह प्रोग्राम दुनिया भर में कोविड-19 वैक्सीन को मुसावी तौर पर तकसीम करने के लिए तैयार किया गया है। WHO के सरबराह ने कहा कि दुनिया की गरीब तरीन अकवाम के साथ मुनासिब मकदार में वैक्सीन बांटना हर किसी के मफाद में है, ये खैराती काम नहीं है, ये आलमी वबा का मामला है। उन्होंने कहा कि जब तक हम हर जगह वबाई बीमारी का खात्मा नहीं करते तो फिर कहीं भी इसका खात्मा नहीं होगा। अमरीका में वबाई अमराज के माहिर और सेहत के लिए सदारती मुशीर डॉक्टर एंथनी फाउची ने अमरीका के नेशनल इंस्टीट्यूट ऑफ हेल्थ से इस वर्चुअल ब्रीफिंग में हिस्सा लिया। भारत में एक बार फिर कोरोना केसेस में तेजी से इजाफा हो रहा है। नवंबर के बाद पहली बार यह इजाफा देखने को मिला है। गुज़श्ता 24 घंटे के दौरान 13 रियासतों में कोरोना मरीजों की तादाद सेहत याब होने वालों से ज्यादा पाई गई है। वजारत सेहत के मुताबिक भारत में कोरोना के मजमुई केसेस की तादाद 1,10,16,434 तक पहुंच गई है। गुज़श्ता 24 घंटों के दौरान 10,584 नए केसेस पाए गए हैं। मजमुई केसेस के 74% केसेस सिर्फ महाराष्ट्र और केरला में हैं। अफगानिस्तान में कोविड-19 वैक्सीन का सिलसिला आज मंगल के रोज शुरू हो गया और पहले मरहले में एक खातून सहाफी तिब्बी देखभाल के अमले और सिक्योरिटी एहलकारों को वैक्सीन दी गई। सदर अशरफ गनी, आला सरकारी अहदेदार और अफगानिस्तान में भारत के सफीर वैक्सीन दिए जाने वाले पहले मरहले के तकरीब में मौजूद थे। ये तकरीब सदारती महल में मुनाकिद हुई। अफगानिस्तान को 7 फरवरी को भारत से एस्ट्रोजेनिका कोविड-19 वैक्सीन की 5,00,000 खुराकें मौसूल हुई थीं। अमेरिका में 6 जनवरी को दारुलहुकूमत वॉशिंगटन DC में कैपिटल हिल पर होने वाले हमले का जायजा लेने के लिए अमेरिकी सेनेट की 2 कमेटियों, होमलैंड सिक्योरिटी कमेटी और हुकूमती मामलात की कमेटी में समाअत शुरू हो गई है, जिसमें सिक्योरिटी और कानून का निफाज करने वाले अमले की तरफ से जवाबी कार्रवाई पर भरपूर तवज्जो दी जाएगी। अमरीका ने पीर के रोज म्यांमार की फौजी जनता पर मुल्क में 1 फरवरी को फौजी बगावत के इकदाम पर उसके खिलाफ पाबंदियां आयद कर दी हैं। डिपार्टमेंट ने एक बयान में कहा कि फौज को अपने इकदाम मनसूख करने चाहिए और फौरी तौर पर बर्मा की जमहूरी तौर पर मुंतखब हुकूमत को बहाल करना चाहिए, वगरना महकमा खजाना मजीद कोई एक्शन लेने से नहीं हिचकिचाएगा। पाकिस्तान में खैबर पख्तूनख्वा के दहशतगर्दी से ज्यादा मुतासर वादी स्वात से ताल्लुक रखने वाली खवातीन और चंद उम्र रसीदा मर्द हजरात ने हुकूमत से अपने उन रिश्तेदारों की फौरी रिहाई और बाजियाबी का मुतालबा कर दिया है जो अस्करियत पसंदों के खिलाफ सन 2009 के दौरान और बाद में सन 2010 में गिरफ्तार किए गए हैं। इन अफराद में वो लोग भी शामिल हैं जिनको फौजी अदालतों ने दहशतगर्दी के इल्जाम में मुख्तलिफ नौयत की सजाएं दी थी। खबरें खत्म हुईं।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से हम आपके लिए प्रोग्राम पेश कर रहे हैं राउंड टेबल। السلام علیکم سامعین، شہناز عزیز حاضر ہے آج کی راؤنڈ ٹیبل کے ساتھ۔ آج ہمارا موضوع ہے پاکستان میں آئندہ ماہ ہونے والے ایوان بالا یعنی سینٹ کے انتخابات۔ ان انتخابات میں ایک خاص بات یہ ہوئی کہ فروری کے پہلے ہفتے میں خفیہ رائے شماری کے بجائے اوپن بیلٹ کے ذریعے انتخابات کروانے کے لیے ایک صدارتی آرڈیننس جاری کر دیا گیا۔ اس میں کہا گیا ہے کہ اگر سپریم کورٹ اس کے حق میں رائے دے گا تو قوانین میں تبدیلی کے ساتھ اوپن ووٹنگ کروائی جائے گی۔ آرڈیننس کے مطابق اوپن ووٹنگ کی صورت میں سیاسی جماعتوں کے سربراہ یا نمائندے ووٹ دیکھنے کی درخواست کر سکیں گے۔ تو سمن سینٹ کے اراکین کے انتخاب کے لیے سیاسی جماعتیں اپنے امیدوار نامزد کرتی ہیں اور اس کے بعد تمام صوبائی اسمبلیوں میں خفیہ ووٹنگ کروائی جاتی ہے۔ پاکستان کے اٹارنی جنرل نے میڈیا کو بتایا کہ اگر سپریم کورٹ نے کہا کہ یہ انتخابات اوپن بیلٹ سے ہو سکتے ہیں تو پھر اس آرڈیننس کا اطلاق ہوگا، ورنہ سپریم کورٹ کی رائے کے مطابق خفیہ انتخابات ہی ہوں گے۔ اسی اثنا میں سیاسی جماعتوں نے اس صدارتی آرڈیننس کو سخت تنقید کا نشانہ بنایا ہے۔ اس موضوع پر گفتگو کرنے کے لیے ہمارے ساتھ موجود ہیں لاہور سے مسلم لیگ نون کے رہنما اور سینٹ میں اپوزیشن کے لیڈر سینیٹر راجہ ظفر الحق، اسلام آباد سے پی ٹی آئی کے رہنما اور سابق سینیٹر سید ظفر علی شاہ صاحب ہمارے ساتھ ہیں جو قانونی امور کے ماہر ہیں اور سپریم کورٹ میں لوئر ہیں۔ پاکستان پیپلز پارٹی سے کراچی سے ہمارے ساتھ ہیں سینیٹر تاج حیدر صاحب جو سپریم کورٹ میں پیش بھی ہوئے ہیں اپنی پارٹی کے موقف کی وضاحت کرنے کے لیے، اور لاہور سے ہی ہمارے ساتھ ہیں پروفیسر حسن عسکری رضوی صاحب، انتہائی معروف تجزیہ کار اور سیاسی امور کے ماہر، اور سمینہ قنور دلشاد صاحب ہیں جو کہ الیکشن کمیشن آف پاکستان کے فیڈرل سیکرٹری رہ چکے ہیں اور اب اس وقت نیشنل ڈیموکریٹک فاؤنڈیشن کے چیئرمین ہیں، یہ ان کے این جی او ہے۔
یہ وائس آف امریکہ ہے، آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں، پتہ ہے facebook.com/VOA Urdu۔
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں۔
تو گفتگو کا آغاز کرتے ہیں پروفیسر حسن عسکری رضوی صاحب سے تاکہ بہت سے ان امور کی وضاحت ہو سکے جو ہمارے سامعین میں سے بہت سے جاننا چاہیں گے اور جانتے ہیں کہ ان کا کیا رد عمل ہے سپریم کورٹ میں دائر کردہ ریفرنس کے بارے میں۔ تو ڈاکٹر صاحب، سینٹ کے انتخابات کی پاکستان میں بات کریں تو اس وقت جو سب سے گرما گرم مسئلہ ہے وہ تو اوپن بیلٹ کا ہے۔
دیکھیں، اس کی سب سے بڑی وجہ ہمیں یہ نظر آتی ہے کہ جو اس وقت رولنگ پارٹی ہے پی ٹی آئی، وہ کچھ ان کو یہ فکر پڑی ہوئی ہے کہ کہیں ان کے ووٹ ادھر سے ادھر نہ ہو جائیں، چند ایک ووٹ ادھر سے ادھر نہ ہو جائیں، کیونکہ جو ہے مارجن جو لیڈ جو ہے رولنگ پارٹی کی یا رولنگ کوالیشن کی کہنی چاہیے، وہ کوئی اتنی بڑی نہیں ہے کہ چند سیٹیں ادھر سے ادھر ہونے سے فرق نہ پڑے، فرق پڑ سکتا ہے۔ تو اس کی وجہ سے یہ جو ہے ہمیں پی ٹی آئی کافی اس میں بے چین نظر آتی ہے، انہوں نے ایک آرڈیننس بھی جاری کیا ہے، لیکن معاملہ یہی معاملہ ریفرنس سپریم کورٹ کے پاس پڑا ہوا ہے، تو وہ ہمارا خیال ہے کہ 3 مارچ کو الیکشن سے پہلے ریفرنس کا جواب آ جائے گا، تو پھر پتہ لگے گا کہ سینٹ کے الیکشن اوپن بیلٹ سے ہوں گے یا پرانا جو طریقہ سیکرٹ بیلٹ کا ہے۔ دیکھیے، اوپن بیلٹ سے یہ تو ہے کہ یہ پتہ لگ جاتا ہے کون کس کو ووٹ دے رہا ہے، لیکن اس کے ساتھ ساتھ یہ عدم اعتماد بھی ظاہر کرتا ہے لیڈرشپ کا اپنے ممبران پہ کہ وہ ان کو ٹرسٹ نہیں کرتے۔ دوسرا اس کا ایسپیکٹ یہ بنتا ہے کہ اس سے جو لیڈرشپ کے اختیارات ہیں بہت بڑھ جاتے ہیں، یعنی ممبران کا اپنا ڈسکریشن ختم ہو جاتا ہے اور لیڈر نے جو لسٹ دے دی کہ ہماری پارٹی کے یہ نامنی ہیں، آپ کو ان کو ہی ووٹ دینا ہے اور اس کے علاوہ نہیں دینا ہے، تو اس کا منفی سائڈ یہی ہے کہ لیڈر کا اقتدار بڑھ جاتا ہے، قوت بڑھ جاتی ہے پارٹی کی۔ اور پاکستان کی سیاسی جماعتیں اپنی ساخت کے حساب سے غیر جمہوری ہیں، وہاں بہت سی تین بڑی جماعتیں جو ہیں نا، پی 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 جو ہے وہ بھٹو فیملی ہے اور پی ایم ایل این شریف فیملی کی اقتدار ہے اور ادھر عمران خان کا کنٹرول ہے، تو اس کی وجہ سے ایک پرسنلائز رول پارٹی سسٹم میں بھی آ جاتا ہے، تو میرٹس اور ڈی میرٹس اس میں دونوں ہیں۔
تو ڈاکٹر صاحب، ماضی میں جو اپوزیشن کی پارٹیز تھیں یعنی پی ایم ایل این وغیرہ، تو انہوں نے بھی سپورٹ کیا ہے اوپن بیلٹ کے معاملے کو، تو اب اتنی مخالفت کیوں پھر؟
بالکل درست ہے کہ ماضی میں پی ایم ایل این نے اوپن بیلٹ کی بات کی ہے, کیونکہ جو سینٹ کے الیکشن ہم نے ماضی میں دیکھے ہیں وہاں ہم نے دیکھا ہے کہ بعض دفعہ گورنمنٹ کو نقصان ہوا ہے, گورنمنٹ کے دو چار بندے اپوزیشن کی طرف چل گئے اور اپوزیشن کو بھی نقصان ہوا ہے کہ ان کے بندے دوسری طرف چلے گئے. تو ماضی میں پی ایم ایل این جو ہے وہ اوپن بیلٹ کی بات کرتی تھی, لیکن اب اس سٹیج پہ بات اس لیے نہیں کر رہی اور مخالفت کر رہی ہے. اس کی وجہ ایک تو یہ ہے کہ گورنمنٹ کے اور اپوزیشن کے تعلقات اتنے خراب ہیں کہ وہ جو بھی ایک کام کرے گا دوسرا اس کی مخالفت کرے گا. مخالفت برائے مخالفت اور ضد اور انا جو ہے وہ دونوں طرف ہمیں نظر آتی ہے, گورنمنٹ میں بھی اور اپوزیشن. دوسرا یہ ہے کہ انہیں اعتراض یہ ہے کہ یہ آرڈیننس کیوں جاری کیا گیا جب سپریم کورٹ میں ریفرنس تھا, اس ریفرنس کا انتظار جو ہے وہ کرنا چاہیے. یعنی طریقہ کار پہ بھی ان کو اعتراض ہے اپوزیشن کو, تو اس کی وجہ سے بھی وہ جو ہے اس وقت مخالفت کر رہے ہیں. لیکن اگر الٹیمیٹلی اوپن بیلٹ کا فیصلہ ہوا تو اس کا فائدہ دونوں کو ہوگا, گورنمنٹ کے بندے بھی گورنمنٹ لیڈرشپ کے کنٹرول میں ہوں گے, اپوزیشن کے ووٹ اپوزیشن کے کنٹرول میں ہوں گے, تو فائدہ تو دونوں کو ہے. لیکن یہ ہے کہ اس وقت سیاست اس قسم کی ہے کہ اپوزیشن اس فیصلے کی مخالفت کرے.
سپریم کورٹ میں سماعت کے دوران متناسب نمائندگی پر کافی بات ہوئی, تو متناسب نمائندگی سے کیا مراد ہے؟
دیکھیے وہ بات یہ چل رہی تھی کہ جب اوپن بیلٹ کرنا چاہتے ہیں تو بہت سے لوگوں نے کہا کہ آپ یہ کریں کہ جس طرح خواتین کی سیٹس تقسیم ہوتی ہیں, خواتین کی سیٹس اس طرح تقسیم ہوتی ہیں کہ جو جس پارٹی نے جتنی سیٹیں حاصل کی بھی ہوتی ہیں اسی پرپورشن سے ان کو خواتین اور ریلیجیس مائنورٹیز کی سیٹس مل جاتی ہیں. تو ایک تجویز یہ تھی کہ جو سینٹ کا فیصلہ کرنا ہے وہ بھی اسی طرح کیا جائے کہ جس پرپورشن سے وہ نیشنل اسمبلی میں سیٹیں حاصل کرتی ہے پارٹی اسی پرپورشن سے اسے سینٹ میں سیٹیں دے دی جائیں. اگر فرض کیجیے ان کی سیٹیں پانچ بنتی ہیں ممبران کی اسٹرینتھ پہ تو سینٹ کی پانچ سیٹیں مل جائیں, تو یہ اس کا بھی تذکرہ سپریم کورٹ میں بحث کے دوران ہوا ہے. اس کے علاوہ باہر بھی یہ بات کی جاتی ہے کہ جو فارمولا عورتوں کی سیٹوں اور مائنورٹیز کی سیٹ کی تقسیم کے لیے ہوتا ہے وہی سینٹ کی تو سیٹوں کی تقسیم کے لیے استعمال کیا جائے.
تو ڈاکٹر صاحب ویسے آپ کیا سمجھتے ہیں کہ کس حد تک یہ قابل جواز بات ہے؟
دیکھیے متناسب نمائندگی کا مطلب یہ ہے کہ اگر سینٹ کا الیکشن اس طرح کیا جائے تو اس کا جو نمائندگی کا کیریکٹر ہے وہ اور بھی ختم ہو جاتا ہے. تو ورچولی آپ ہر چیز پارٹی لیڈر کے کنٹرول میں دے دیتے ہیں. وہی مسئلہ مگر عورتوں کی سیٹوں کا یہ ہوتا ہے کہ پارٹی لیڈر جو لسٹ بنا کے دے دیتا ہے الیکشن کمیشن کو, اس لسٹ میں سے جتنا ان کا شیئر بنتا ہے ٹاپ سے وہ اٹھا لیتے ہیں. تو پھر ہم نے دیکھا ہے کہ پالیٹکس ہی ہوتی ہے خواتین کی سیٹوں کی لیے کہ نام اوپر آئے تاکہ وہ بغیر کسی بھاگ دوڑ کے الیکٹ ہو جائیں. تو اسی طرح اگر سینٹ میں بھی یہی فارمولا استعمال کرتا تو سینٹ کی جو ایک حیثیت ہوتی ہے نمائندہ ادارے کی وہ حیثیت اور بھی کمپرومائز ہو جائے گی, کیونکہ نیشنل اسمبلی میں تو چلیے خواتین اور مائنورٹیز کی سیٹیں اس طرح ہوتی ہیں انڈائریکٹ الیکشن سے پروپورشن ریپرزینٹیشن سے, لیکن جو باقی جنرل سیٹیں ہیں وہ ڈائریکٹلی الیکٹ ہو کے آتے ہیں. تو اگر سینٹ کے الیکشن لوگ پروونشل اسمبلی سے الیکٹ ہو کے آتے ہیں تو ان کا ریپرزینٹیو کیریکٹر زیادہ ہوتا ہے, اور دوسری بات یہی ہے کہ پھر پارٹی لیڈر کی قوت بڑھ جاتی ہے. یا تو پارٹیز کے اندر جمہوریت ہو, لیڈر باقاعدہ الیکٹ ہو کے کوئی بھی آ سکتا ہو جس طرح برٹش میں ہے سسٹم میں ہے, یا آپ کو جو سیٹیں ملتی ہیں اس طرح ہو جس طرح امریکہ میں پرائمری الیکشن کے ذریعے آپ کینڈیڈیٹ بنتے ہیں, ہمارے ہاں وہ سسٹم بھی نہیں ہے. تو ایک تنقید اس پہ یہ بھی ہے کہ اس سے لیڈر کی جو قوت ہے یہ لیڈر کا کنٹرول پارٹی کے بڑھ جاتا ہے.
اس دفعہ بہت کافی بات کی جا رہی ہے اسلام آباد کی سیٹ پر جس پر یوسف رضا گیلانی صاحب اور عبدالحفیظ شیخ صاحب کینڈیڈیٹ ہیں دونوں پارٹیوں کے, اور یہ بھی کہا انہوں نے کہ خود عمران خان جو ہے وہ ان کی کمپین چلائیں گے عبدالحفیظ شیخ کی. تو کیوں اتنا زور کیوں ہے اسلام آباد کی سیٹ پر؟
اس کی ایک تو وجہ یہ ہے کہ اسلام آباد کی سیٹیں نیشنل اسمبلی ون ووٹ کے حساب سے الیکٹ کرتی ہے. اب اس میں جو مسئلہ ہمیں یہاں نظر آتا ہے कि जो हफीज शेख हैं जो गवर्नमेंट के यानी पीटीआई के कैंडिडेट हैं उनको उन्होंने फाइनेंस मिनिस्टर बनाया हुआ है, वो मेंबर नहीं है पार्लियामेंट के इस पर। और अंडर लॉ पार्लियामानी निजाम में ये होता है कि किसी शख्स को जो मेंबर ना हो अगर उसको मिनिस्टर बना दिया जाए तो विद इन सिक्स मंथ्स उसको मेंबर इलेक्ट होना जरूरी होता है, या अपर हाउस का या लोअर हाउस का। तो अगर हफीज शेख इलेक्ट नहीं होते तो उनकी मिनिस्ट्री मिनिस्टर ऑफ फाइनेंस नहीं वो रह सकते, तो या एडवाइजर अगर उनको एडवाइजर के होते पर दोबारा वापस भेजा जाएगा तो वो एक एम्बेरसिंग सिचुएशन होगी गवर्नमेंट के लिए। एक तो वजह यह है। दूसरी वजह यह है कि यूसुफ रजा गिलानी के अपने जाती ताल्लुकात भी अच्छे हैं, लोगों को जान पहचान उनकी जाती लेवल पे है, तो उनका ख्याल है कि जाती ताल्लुकात की बिना पे हम वोट गवर्नमेंट के खींच लेंगे, क्योंकि मार्जिन जो है सिर्फ 12 वोट का मार्जिन है गवर्नमेंट में और अपोजिशन में नेशनल असेंबली में। और वो समझते ये है कि अगर यूसुफ रजा गिलानी इलेक्ट होते हैं तो इसका मतलब यह है कि गवर्नमेंट के पास नेशनल असेंबली में मेजोरिटी नहीं है, मेजोरिटी अपोजिशन के पास चलेगी। तो उसके बाद होगा ये कि अगर यूसुफ रजा गिलानी इलेक्ट हो जाते हैं तो उसके फौरन बाद पीपीटी जो है ये समझा जाता है कि वो प्राइम मिनिस्टर के खिलाफ वोट ऑफ नो कॉन्फिडेंस नेशनल असेंबली में मूव करेगी। उनका ख्याल ये होगा कि जिस तरह यूसुफ रजा गिलानी के लिए वोट शिफ्ट हो गए हैं वोट ऑफ नो कॉन्फिडेंस में, वो सारे वोट मिल जाएंगे, तो उसकी वजह से अपोजिशन की इस पर तवज्जो दे रही है और गवर्नमेंट को भी ये फिक्र है कि अगर गवर्नमेंट के वोट जो कि सिर्फ 12 वोट का मार्जिन है अगर वो उनमें से 7 वोट भी इधर से उधर हो जाए तो फिर प्राइम मिनिस्टर के लिए सियासी मुश्किलात में इजाफा हो सकता है।
डॉक्टर साहब, क्या आपको जो इत्तेहादी जमातें हैं पीटीआई की उनमें कुछ नजर आता है ऐसा रुझान के कुछ तब्दीली का, या वो रहेंगी साथ हुकूमत के?
देखिए अभी तो कोई ऐसे आसार तो हमें नजर नहीं आते कि वोट का इतना शिफ्ट होगा कि हुकूमत को यहाँ शिकस्त हो जाए, लेकिन जाहिर है इलेक्शन जब तक रिजल्ट नहीं आता तो उस वक्त तक कुछ कहा नहीं जा सकता। कोशिशें दोनों तरफ से हैं, दोनों साइड जो है गवर्नमेंट और अपोजिशन एफर्ट कर रहे हैं, लेकिन फिलहाल तो कोई ऐसे हमें आसार नजर नहीं आ रहे कि वोट की शिफ्टिंग होगी। लेकिन अगर खुफिया बैलेट से होता है तब तो जाहिर है आखिरी वक्त तक पता नहीं होता, आपको इंतजार करना पड़ता है। अगर ओपन बैलेट का फैसला हुआ तब तो मामला जाहिर है फिर पीटीआई के हक में जाएगा, क्योंकि पीटीआई के जो साथी जमाते हैं मसलन एमक्यूएम है और पंजाब के अंदर मुस्लिम लीग काफ है, चौधरी साहिबान की मुस्लिम लीग है, कुछ और छोटे छोटे ग्रुप है, तो ये गवर्नमेंट के साथ हैं और जाहिरन अभी तक गवर्नमेंट के साथ नजर आते।
अच्छा, वैसे डॉक्टर साहब ये सुप्रीम कोर्ट में भी सवाल उठा कि क्या खुफिया बैलेट खुफिया ही रहता है, तो मैं भी ये पूछना चाहती हूँ कि क्या वाकई ये बैलेट खुफिया रहता है या पता लग जाता है कि किसने किसको वोट दिया था?
देखिए खुफिया बैलेट का वैसे डायरेक्टली तो पता नहीं लगता, लेकिन ये एक बार दफा लोग लेकिन कुछ मेंबरान तो सबको पता होता है कि किधर वोट पड़ेगा रूलिंग पार्टी में या अपोजिशन में, कुछ वोट डाउटफुल होते हैं उसमें बहुत से लोग डिस्क्लोज कर देते हैं कि उन्होंने वोट दे दिया। अच्छा, दूसरा होता यह है कि अगर वोट इधर से उधर हो जाए शिफ्ट हो जाए
जी,
तो फिर पार्टी जो है इन्वेस्टिगेशन खुद करती है, खामोशी से बातें निकालने की कोशिश करती है और कुछ मेंबरान पे शक होता है उनको कि ये मेंबरान इधर से उधर हो सकते हैं, तो उस तरीके से मालूम करने की कोशिश करती है, लेकिन वैसे नहीं पता लग सकता। बैलेट को देखने से आप ये नहीं बता सकेंगे सीक्रेट बैलेट में ये वोट किसने डाला है, क्योंकि वो सीक्रेट होता है, उसमें कोई मेंबर की आइडेंटिफिकेशन नहीं होती सीक्रेट बैलेट सिस्टम के अंदर।
इलेक्शन कमीशन जो है उसका इसरार है खुफिया बैलेट पर, उनका इस्तदलाल ये है कि ये आईन के मुताबिक है।
देखिए इसमें दो प्रोविजन अप्लाई करती हैं, एक तो है इलेक्शन एक्ट 2017 का, उसका एक आर्टिकल है जिसमें लिखा हुआ है कि सेनेट का इलेक्शन जो है वो सीक्रेट बैलेट से होगा, लेकिन चूंकि ये ऑर्डिनरी लेजिस्लेशन है इसको हुकूमत ने कवर कर लिया है ऑर्डिनेंस जारी करके, यानी ऑर्डिनेंस जारी करके वो ऑर्डिनरी लॉ को चेंज कर सकते हैं, उन्होंने कर दिया है और इसी के हवाले से रेफरेंस। अब झगड़ा जो पड़ा हुआ है वो है आर्टिकल 226 कॉन्स्टिट्यूशन का, उसमें लिखा हुआ है कि पाकिस्तान में इलेक्शन सीक्रेट बैलेट से होंगे, अलावा इलेक्शन वजीर आजम का और चीफ मिनिस्टर का जो ओपन हाथ से होता है, हाथ दिखा के होता है। तो अब हुकूमत का कहना यह है कि ये आर्टिकल 226 जो है वो सेनेट के इलेक्शन पे अप्लाई नहीं होता, क्योंकि सेनेट में इसका ताल्लुक नहीं, सेनेट पे कोई और आर्टिकल अप्लाई होते हैं। जबकि इलेक्शन कमीशन की आर्गुमेंट ये है कि 226 जो है कॉन्स्टिट्यूशन का جس میں سیکرٹ بیلٹ کی بات کی گئی وہ اپلائی ہوتا ہے. لہذا اگر حکومت اس کو چینج کرنا چاہتی ہے تو کانسٹیٹیوشن کو امینڈ کیا جائے, اس کے بعد آپ اوپن بیلٹ کر سکتے ہیں. آرڈیننس سے اوپن بیلٹ نہیں ہو سکتا, یہ ان کی آرگومنٹ ہے. اب کانسٹیٹیوشن اس سٹیج پہ جو ہے وہ امینڈ نہیں ہو سکتا. حکومت نے کوشش کی تھی آرٹیکل 226 کو امینڈ کرنے کی, تو اپوزیشن نے کیونکہ کوآپریٹ نہیں کیا تو کانسٹیٹیوشن کی امینڈ کرنے کی کوشش انہوں نے ڈراپ کر دی, کیونکہ اس کے لیے 2/3 ووٹ دونوں ہاؤسز میں سیپریٹلی چاہیے اور یہ ووٹ پی ٹی آئی کے پاس نہیں ہے.
ڈاکٹر صاحب آخری سوال یہ بتائیے کہ کیا بڑے چیلنجز ہیں حکومت کے اور اپوزیشن دونوں کے, یعنی کیا کچھ داؤ پر لگا ہوا ہے سینٹ کے ان انتخابات میں؟
دیکھیے اس میں ایک تو جو حکومت اور اپوزیشن ہے پی ڈی ایم ہے, آپس میں جھگڑا اتنے زیادہ ہے کہ ہر معاملے میں جذباتیت دونوں طرف نظر آتی ہے. تو اس میں جذباتیت زیادہ ہے, اس کی وجہ یہ ہے کہ جو موجودہ سینٹ ہے جو کہ 11 مارچ کو ختم ہو جائے گی, اس کے بعد نئی سینٹ جو ہے 11 مارچ کو نئے ممبر جو الیکٹ ہوں گے 48 وہ اوتھ لیں گے تو اس سے سٹرکچر بدل جاتا ہے. موجودہ سینٹ کے اندر جو ہے گورنمنٹ کو میجورٹی نہیں ہے, اس کی وجہ سے بہت سے بل جو نیشنل اسمبلی سے گورنمنٹ پاس کروا لیتی ہے سینٹ میں آ کے رک جاتے ہیں. اب گورنمنٹ کی خواہش یہ ہے کہ پی ٹی آئی اور اس کے جو ساتھی جماعتیں ہیں ان کی وہاں اکثریت بن جائے, اور ویسے جو اس وقت اگر ووٹ کی اسٹرینتھ کو دیکھا جائے اور ووٹ ادھر ادھر نہ ہو تو اس مقصد کا حصول ممکن ہو سکتا ہے. دوسری طرف اپوزیشن کی کوشش یہ ہے کہ کسی طریقے سے گورنمنٹ کے ووٹ ادھر ادھر ہو جائیں اور گورنمنٹ کی جو خواہش ہے کہ اس کی میجورٹی ہو جائے, بجائے اس کے جو اپوزیشن کی میجورٹی اس وقت موجود ہے موجودہ سینٹ میں جو 11 مارچ کو ختم ہو جائے گی, وہ میجورٹی اسی طرح قائم رہے تاکہ وہ حکومت پہ اپنا دباؤ جو ہے وہ قائم رکھ سکیں. تو اس کی وجہ سے یہ آپ کو اس وقت سینٹ کے الیکشن پہ زیادہ جوش و خروش پاکستان میں نظر آتا ہے.
تو ڈاکٹر صاحب آپ کا پروجیکشن کیا ہے ان انتخابات کے لیے؟
دیکھیے بڑا مشکل ہوتا ہے کیونکہ سیکرٹ بیلٹ میں ماضی کا جو تجربہ ہمیں بتاتا ہے وہ سینٹ میں ایک یا دو سیٹیں آگے پیچھے ہوتی ہیں, یہ نہیں ہے جس طرح کے پی ٹی آئی کی لیڈرشپ کہہ رہی ہے کہ منڈی لگتی ہے. منڈی وغیرہ کوئی نہیں لگتی, چند ایک سیٹیں دو ایک یا دو سیٹیں آگے پیچھے ہوتی ہیں. یا کسی زمانے میں جو فاٹا کا الیکشن ہوتا تھا, فاٹا کی سیپریٹ سیٹیں تھیں, اب تو فاٹا کے پی کا حصہ ہے, اس زمانے میں کچھ مسائل پیدا ہوتے تھے اس حوالے سے. لیکن باقی جو پروونشل اسمبلیز ہیں وہاں پہ ہم نے ماضی میں دیکھا ہے ایک یا دو سیٹیں ادھر سے ادھر ہوتی ہیں, یعنی کچھ ووٹ شفٹ ہوتے ہیں. تو یہ خطرہ تو اپنی جگہ موجود ہے, لیکن اگر ووٹ شفٹنگ نہ ہو تب تو میرا خیال یہ ہے کہ پی ٹی آئی سنگل لارجسٹ پارٹی بن سکتی ہے سینٹ کی.
بہت بہت شکریہ ڈاکٹر صاحب.
تھینک یو.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
سمین ہمارے ساتھ اس وقت لاہور سے راجہ ظفر الحق صاحب ہیں, سینیٹر راجہ ظفر الحق صاحب اپوزیشن کے لیڈر ہیں سینٹ میں. راجہ صاحب میرا خیال میں آپ سے زیادہ مناسب کون ہوگا اور جس سے پوچھا جائے کہ کیا چیلنجز نظر آتے ہیں آپ کو سینٹ کے سلیکشن میں؟
سینٹ کے الیکشن میں میرا اپنا خیال یہ ہے جی کہ ایک تو گورنمنٹ بالکل ٹوٹلی کنفیوزڈ ہے, ان کو ایسا محسوس ہو رہا ہے جو آپ نے آج اور کل کے ریزلٹ بھی دیکھے ہوں گے کہ جو الیکشن تھے صوبائی اور قومی اسمبلی کے, وہ گورنمنٹ جو ہے وہ بڑی تعداد میں ہار رہی ہے اور فرق بڑا زیادہ ہے. اب ان کو یہ خیال ہے کہ مہنگائی کی وجہ سے اور بے روزگاری کی وجہ سے سینٹ کے لیے جو اسلام آباد سے امیدوار کھڑے کیے جا رہے ہیں جن کو ووٹیں دیں گے قومی اسمبلی کے ارکان, وہ ہو سکتا ہے کہ اس میں کافی دقت آئے ان کو. ایک تو جو حفیظ شیخ ہیں پی ٹی آئی کے کینڈیڈیٹ, ایک تو وہ ان کو لوگ ذمہ دار سمجھتے ہیں مہنگائی کے اور بے روزگاری کے ذمہ دار ہیں, کیونکہ وہ پہلے ایڈوائزر تھے اب منسٹر ہیں, تو ان کو کھڑا کیا گیا ہے. اس کے مقابلے میں پی ڈی ایم نے کھڑا کیا ہے یوسف رضا گیلانی سابق وزیر اعظم, اور वो बड़े पॉपुलर वजीर आजम भी थे और पीपल्स पार्टी से उनका ताल्लुक है, तो पीपल्स पार्टी ने सिंध में काफी सीटें भी ली हैं काफी फर्क से, और वो जीते हैं। इस वजह से ये कुछ गवर्नमेंट को समझ नहीं आ रही कि लोगों को कैसे काबू या कंट्रोल किया जा सकता है, इसलिए उन्होंने पहले जो एडवाइजरी जो जुरिस्डिक्शन है सुप्रीम कोर्ट की, प्रेसिडेंट साहब के जरिए से भिजवा दिया कि ये आप बताएं कि ये बैलेट जो है वो ओपन होनी चाहिए या सीक्रेट होनी चाहिए। हालांकि आर्टिकल 226 ऑफ द कॉन्स्टिट्यूशन बिल्कुल एक छोटा सा आर्टिकल है और वो भी बहुत वाजे है कि इलेक्शंस जो है वो सीक्रेट बैलेट से होंगे, तो उसके लिए सीक्रेट बैलेट के लिए सुप्रीम कोर्ट ने तो ऑर्डर नहीं करना, सुप्रीम कोर्ट की तो एडवाइजरी जुरिस्डिक्शन है। अगर कोई तरमीम भी करनी है तो वो फिर नेशनल असेंबली और सेनेट से करवानी पड़ेगी और उसके लिए टाइम भी नहीं है ना गवर्नमेंट के पास तादाद है। इलेक्शन कमीशन ने भी सुप्रीम कोर्ट के सामने ये बयान दे दिया है कि ये सीक्रेट बैलेट से ही होने चाहिए जैसा कि कॉन्स्टिट्यूशन में तहरीर है। इस मामले में सुप्रीम कोर्ट के कुछ जज साहबान ने कहा कि जी जो उनको बुलाए चीफ इलेक्शन कमिश्नर को, हम डायरेक्टली उनसे बात करें। उन्होंने भी यही कहा जी कि हमारा मौकफ बिल्कुल आईन के मुताबिक है और हम समझते हैं कि ये जो इलेक्शंस हैं वो सीक्रेट बैलेट के जरिए होने चाहिए। सीक्रेट बैलेट से गवर्नमेंट डरती है, लिहाज से काफी पेचीदा है। फिर इन्होंने एक ऑर्डिनेंस भी निकाल दिया और उस ऑर्डिनेंस में लिख भी दिया कि जो सुप्रीम कोर्ट का फैसला होगा हम भी ऑर्डिनेंस को नाफज नहीं करते, जब ये सुप्रीम कोर्ट का फैसला आएगा तो उसके मुताबिक हम इस पर अमल दरामद करेंगे। ये कंडीशनल तो ऑर्डिनेंस होता भी नहीं है। बहरहाल इस तरह को कन्फ्यूजन बहुत है, कॉन्फिडेंस से कोई चीज हो नहीं रही, क्योंकि मेरे ख्याल में जो इनके एडवाइजर्स हैं लीगल और कॉन्स्टिट्यूशनल, उनकी समझ में नहीं आ रहा क्या करें क्या ना करें।
राजीव साहब, मैं यहाँ पे एक सवाल ये पूछना चाहूंगी, क्योंकि जिन चीजों पे आपने बात की और जाहिर है कि टाइम कम है और इसको असेंबली से पास करवाना, अगर तरमीम है तो कौमी असेंबली से मंजूर करेगी, लेकिन जहां तक मुझे याद पड़ता है पीएमएलएन ने भी एक जमाने में यही तजवीज पेश की थी या मुतालबा किया था कि बैलेट जो है वो खुफिया नहीं बल्कि ओपन होना चाहिए, तो उस वक्त आप लोगों के मद्देनजर क्या चीज थी?
लेकिन उस पर अमल दरामद नहीं हुआ, कोई तरमीम नहीं हो सकी, कोई उसके लिए कोई रास्ता नहीं निकाला गया।
मेरा मतलब यह है कि जाहिर है उस वक्त आप वही कोशिश जो इस वक्त पीजीआई कर रही है, तो पीएमएलएन की भी वही कोशिश थी, तो क्या कंसर्न्स आप दोनों के एक ही थे, यानी खुफिया तौर पे खरीदो फरोख्त वोटों की होती है?
उसके लिए कोई तरीका और करना चाहिए, क्योंकि अगर तरमीम के लिए इनके पास वोटें नहीं है 2/3 कौमी असेंबली में और सेनेट में, 2/3 ऑफ द टोटल नंबर ऑफ मेंबर्स दोनों हाउसेस में अलग अलग होने चाहिए, तो ऐसी सूरत में तो फिर इनको कोई ऐसा तरीका करना चाहिए कि जिससे ये मामला जो है वो हल हो सके। पहले भी नहीं हुआ, अमल दरामद भी नहीं हुआ, अब भी मुझे ये कोशिश इन्होंने की है कौमी असम्बली में, और जिस पर बड़ा शोर शराबा हुआ, धक्म पेल हुई और हमारे वजीर खारजा साहब ने खड़े होकर कहा कि हमारे पास नंबर्स नहीं है, न पहले थे न अब है, ये हम देखना चाहते थे कि अपोजिशन क्या करती है, अब ये देखने का ये तरीका तो नहीं है ना।
तो राजे साहब, आप जाहिर है कि एक बहुत पुराने सियासतदान भी हैं और पंजाब से आपका ताल्लुक है, सेनेट में जो मकसद है वो ये है कि बैलेंस लाना, मतलब अगर हुकूमत बन भी जाती है एक बड़े सूबे के वोटों से तो कम अज कम कानून साजी जो है उसमें बाकी सूबों का भी हिस्सा हो, तो क्या आपको ये नजर आता है कि अब सेनेट के इंतखाब के तरीके में कुछ असलाहत की जरूरत है, जैसे डायरेक्ट वोट की बात की पीपल्स पार्टी ने?
नहीं, वोटिंग तो हो सकती है, लेकिन ये जो हमारा आबादी का बैलेंस है वो बहुत फर्क है, पंजाब की जो आबादी है और वहाँ के जो कौमी असम्बली के अरकान है वो बाकी 3 सूबों के आपस में मिला कर भी पंजाब की वोटिंग ज्यादा है।
जी हाँ,
तो ये कैफियत मेरे में और किसी जगह नहीं है, और इस बात को कोई तस्लीम नहीं करता। इसलिए ये जो बैलेंस किया गया है इसको, वो यही है कि सेनेट के अंदर जो हाउस ऑफ द फेडरेशन है उसके अंदर जो है वो उसके अंदर वो सबकी बराबर वोटें हैं।
तो पीछे काफी पुरुमीद है कि उसके वोटों में इजाफा होगा सेनेट में, मतलब उसके अरकान में इजाफा होगा। आपको क्या लगता है कि नतीज के बारे में आपका प्रोजेक्शन क्या है?
पीपल्स पार्टी के वोटों में भी इजाफा होगा और जो अक्सरियत पहले थी वो पीएमएलएन के पास थी सेनेट में, बल्कि सिंध से भी लोगों को पंजाब में से इलेक्ट करवाया गया था 3-4 लोगों को। अब मैं समझता हूँ कि ये जो बड़ा क्रूशल होगा इलेक्शन, जो कौमी असम्बली के लिए एक सीट पर ये यूसुफ रजा गिलानी और हफीज शेख साहब के दरमियान मुकाबला होगा, तो अगर कैंडिडेट जो पीटीआई का है वो अगर हार जाता है, जिसके हारने की कोई ज्यादा दिक्कत मुझे नजर भी नहीं आ रही, तो ऐसी सूरत में मेरा अपना ख्याल ये है कि फिर प्राइम मिनिस्टर को इनडायरेक्टली ये उसके अदम एतमाद की बात आ जाएगी।
आखिरी सवाल मैं ये पूछना चाहती हूँ कि जाहिर है कि बात तो हम सेनेट के इलेक्शन ही कर रहे हैं, लेकिन जो बात की हमने शुरू में, जो आपने कहा कि बेरोजगारी और महंगाई, तो ये तो पूरी दुनिया में हुआ कोविड-19 के नतीजे में। तो क्या आप समझते हैं कि पीटीआई की जगह कोई और हुकूमत होती तो ज्यादा बेहतर तरीके से वो ओहदा भरा हो सकती? क्योंकि ये मसला तो अमरीका में भी पूरी शिद्दत से नजर आता है, मिलियंस में है बेरोजगारी इस वक्त।
बेरोजगारी तो काफी बड़ी है, लेकिन इमरान खान ने जिस प्लेटफॉर्म के ऊपर वोटें ली थी उसमें तो यही कहा था कि मैं 3 महीने के अंदर या 4 महीने के अंदर मैं महंगाई को जो मौजूदा है उसको भी कम कर दूंगा, और क्यादत करप्ट हो तो महंगाई बढ़ती है, ये है वो, मतलब वो बातें की थी जो इनका कोई तुक्की नहीं बनती थी, कोई कोई इक्तसादी उसूलों के मुताबिक ये बातें नहीं थी। कहा कि पाकिस्तान की मीशत में ऐसी बना दूंगा कि बजाय इसके कि यहाँ से लोग बाहर जाएं लाखों की तादाद में और वहाँ मुलाजमतें करके पैसे भेजें, लोग बाहर से आकर यहाँ मुलाजमतें करेंगे पाकिस्तान में। तो अब हर आदमी कह रहा है जी कि यहाँ तो जिंदगी गुजारना मुश्किल हुआ हुआ है, हर रोज कीमतें बढ़ रही है, 15 दिन के अंदर 3 दफा कीमतें बढ़ी है पेट्रोलियम मसनूआत और बिजली की, अब उड़ा रहे थे उनके अपने कहे हुए पैसों के ऊपर उनको फिर तकलीफ पहुंच रही है।
बहुत बहुत शुक्रिया राजा ज़फ़रुल्लाह साहब, वॉइस ऑफ अमेरिका से बात करने के लिए।
खुदा हाफ़िज़।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
समीन, अब हमारे साथ कराची से सेनेटर ताज हैदर साहब हैं, और ताज साहब बहुत शुक्रिया हमारे प्रोग्राम में शिरकत करने के लिए। ये जानना चाहूंगी कि आपके ख्याल में इस वक्त क्या बड़े चैलेंजेस हैं ऑपोजिशन के लिए सेनेट के इंतखाबात में?
इंतखाबात में तो कोई ऐसी दुश्वारी नहीं है, लेकिन उसके बाद जो मराहल आ रहे हैं कि किस तरीके से फेडरेशन को यकजा रखा जाए, जो एक बुनियादी स्ट्रक्चर मईशत का है वो जो बैठ चुका है उसको कैसे खड़ा किया जाए, फिर जो पॉलिटिकल सुपर स्ट्रक्चर के अंदर एक एनआरकी की कैफियत है उसको कैसे टैकल किया जाए, एक महजब सियासी कल्चर कैसे मुल्क के अंदर राइज किया जाए, ये चैलेंजेस हैं। और ये इतने बड़े चैलेंजेस नहीं है अगर एक दूसरे से तआवुन किया जाए, लेकिन अगर वही सिलसिला रखा गया कि बात सुननी नहीं जज्बात भड़काने ये, तो फिर मामला जो है वो काफी दुश्वार हो जाएगा। तो ये चैलेंजेस हैं और मेरे ख्याल से पाकिस्तान की सेनेट को इसमें एक बहुत अहम किरदार अदा करना है कि ये जो एक जज्बातियत है इसको खत्म करके अकलियत लाई जाए और बात जो की जाए वो मसले को हल करने की जाए, सॉल्यूशन ओरिएंटेड डायलॉग विद इन द कंट्री।
تو تاج اعلی صاحب، یہ اس وقت ایک متنازع مسئلہ جو ہے وہ اوپن بیلٹ کا ہے، اور سپریم کورٹ میں معاملہ اس وقت اس پہ سماعت ہو رہی ہے، تو ماضی میں جو اپوزیشن جماعتیں ہیں وہ بھی اس کی حمایت کر چکی ہیں اوپن بیلٹ کی، پی ایم ایل این نے یہ بات کی تھی، تو اس وقت اپوزیشن کو کیوں اس پہ تحفظات ہیں؟
اوپن بیلٹ وہ اس لیے کہی جا رہی ہے کہ تاثر یہ دیا جا رہا ہے کہ پوری پولیٹیکل کلاس جو ہے وہ بے ایمان ہے، اور یہ جن کے حق میں جاتی ہے بات، جن کے مفاد میں جاتی ہے، ان کی نشاندہی ہر کوئی کر سکتا ہے کہ یہ تاثر دیا جا رہا ہے کہ پولیٹیکل کلاس جو ہے وہ بے ایمانی کرتی ہے. یہ چیز جو تھی یہ آئی تھی کیونکہ کچھ کیسز ایسے ہوئے تھے جس میں یہ سنا گیا کہ ووٹ جو ہیں وہ بکے ہیں. چیئرمین سینٹ رضا ربانی تھے اور انہوں نے چار مختلف نشستوں میں اس مسئلے پہ بات کی کہ کیا طریقہ کار ہونا چاہیے الیکشن کا. جو رپورٹ ہے اس کی سینٹ کی وہ 148 پیج کی ہے، جس میں چیئرمین رضا ربانی نے مناسب سمجھا کہ ورپیٹم بھی دیا جائے کس سینیٹر نے کیا کہا. کوئی 50 سینیٹروں نے اس بحث کے اندر حصہ لیا. جو ریکمنڈیشنز ہوئیں ان سے مجھے اختلاف تھا. میں نے یہ کہا کہ نہیں جناب، یہ اس طریقے سے نہیں ہوگا، بلکہ جو امریکن طریقہ ہے ڈائریکٹ ووٹ کے ذریعے سینٹ کو الیکٹ کرنے کا، وہ اس پہ غور کیا جائے. لیکن بہرحال یہ ایک ایسی بات تھی کہ جس پہ کھل کے گفتگو ہوئی، اور باقاعدہ وہ رپورٹ انٹرنیٹ پہ موجود ہے اور کمیٹی آف دا ہول سینٹ کے اس پہ جا کے دیکھ لیجیے، اور اس کی کاپیز میری کل پیشی ہے وہاں الیکشن کمیشن آف پاکستان میں، پارٹی کی نمائندگی کر رہا ہوں کوڈ آف ایتھکس پہ، تو اس کی کاپیز پہ ان کی خدمت میں پیش کر رہا ہوں کہ جناب یہ ہے. اچھا، جس وقت یہ ڈبیٹ چل رہی تھی تو اور پارلیمنٹ کی کمیٹی جو الیکشن ایکٹ ڈرافٹ کر رہی تھی اس نے اپنی جو کاروائی تھی روک دی، اور اس نے توجہ دی کہ سینٹ میں کیا بات ہو رہی ہے تاکہ اس حساب سے قانون جو ہے وہ بنایا جا سکے. لیکن آرٹیکل 226 جو ہے اس میں کسی بھی تبدیلی لانے کے لیے آپ کو آئینی ترمیم کرنی ہوتی ہے. انہوں نے یہ مناسب سمجھا اس کمیٹی میں، اور میں اس کمیٹی کا ممبر نہیں تھا، کہ الیکشن ایکٹ کے اندر سیکشن 168 انٹروڈیوس کریں. سیکشن 168 برائبری کے خلاف ہے، اور برائبری کو ایک جرم بناتا ہے، یعنی ووٹ کا خریدنا یا ووٹ کا بیچنا، اس پہ 3 سال کی سزا رکھی اور جرمانہ رکھا اس پہ. اب اگر سیکشن 168 موجود ہے، اگر پیسے لینے یا پیسے دینے کے شواہد کسی کے خلاف موجود ہیں، تو آپ سیکشن 168 کے خلاف کرمنل چارجز لگا کے اور اس کو 3 سال کی جیل کر سکتے ہیں. 2-4 کیسز ایسے ہوں گے تو پھر یہ لعنت ختم ہو جائے گی. اس کے بجائے طریقہ یہ سوچا گیا کہ آئین کے آرٹیکل کو ہی موقوف کر دیا جائے اور آرڈیننس کے ذریعے کر دیا جائے، کہ ایک آرڈیننس دے دیں اور آرٹیکل 226 کو ہم غیر موثر کر دیں. میں سمجھتا ہوں کہ یہ ایک ایسی کوشش ہے کہ جو آئین کے آرٹیکل کے 6 کے تحت قابل سزا ہے. اب کیونکہ پریزیڈنٹ صاحب اس میں انوالو ہیں تو پریزیڈنٹ صاحب کو پروٹیکشن موجود ہے، لیکن امپیچمنٹ کی کارروائی ضرور ہو سکتی ہے ان کے خلاف کہ انہوں نے آئین کے ایک آرٹیکل کو موقوف کرنے کی کوشش کی. اور میرے خیال سے اگر معاملہ ویسے ہی ٹھیک ہو جاتا ہے، بات سمجھ میں آ جاتی ہے تو بہتر ہے، ریکنسیلیشن کی طرف اگر جانا ہے تو بہتر ہے، اور اگر یہی صورتحال ہوتی ہے تو پھر امپیچمنٹ کا کیس جو ہے وہ بنتا ہے.
تو آپ کا کیا پروجیکشن ہے کہ یہ سپریم کورٹ جو ہے اس کی رائے کیا ہوگی؟
رضا نے آپ نے دیکھا ہوگا کہ پرسوں جو آرگومنٹ انہوں نے کیے ہیں اس میں محترم جج صاحبان کو انہوں نے یہ بتایا سنگل ٹرانسفریبل ووٹ کس طریقے سے چھوٹی پارٹیوں کو یہ موقع دیتا ہے کہ ان کی نمائندگی ہو سکے سینٹ کے اندر. اب جیسے اس وقت کی پوزیشن ہے، میں سندھ کی آپ سے اگر بات کروں، 99 ہمارے ممبرس ہیں سندھ اسمبلی کے، اور ہمیں ضرورت ایک سیٹ کے لیے 22 ووٹروں کی ہے، تو 4 سیٹوں کے ہم 88 ووٹ ہم لے سکتے ہیں، 5ویں سیٹ ہم 11 ووٹ پہ نہیں نکال سکتے. لیکن اگر کوئی چھوٹی جماعت ہمارے ساتھ آتی ہے تو 5ویں سیٹ ہم اس کو دے کے، جو ریزرو سیٹس ہیں ہماری، کیونکہ ریزرو سیٹ پہ ہمیں کوئی 10-11 ووٹوں کی کمی ہے، تو ریزرو سیٹ پہ ہم اس سے ایڈجسٹمنٹ کر سکتے ہیں کہ ریزرو سیٹ پہ ہمارے لوگ آ جائیں اور جنرل سیٹ پہ ان کے آ جائیں. اس طریقے سے وہ چھوٹی پارٹی کی جس کے ساتھ ہم یہ ایڈجسٹمنٹ کریں گے اس کی نمائندگی بھی سینٹ کے اندر ہو جائے گی. نہیں تو یہ جو پروپورشنل ریپرزنٹیشن ہے اس کے اندر تو اول تو الیکشن کی ضرورت ہی نہیں اگر آپ پروپورشنل ریپرزنٹیشن کر رہے ہیں. لیکن اس طریقے انتخاب کو لانے کی ڈبیٹ ہے جس وقت کے آئین بنایا جا رہا تھا اس میں بار بار یہی بات کہی کہ یہ طریقے انتخاب جو ہے وہ ہر پارٹی کو یہ موقع دے گا کہ وہ سینٹ آف پاکستان ہے اس کے اندر اس کی نمائندگی ہو سکے. تو یہ ایک بہت ہی کمپریہنسو چیز ہے. اب یہ سیاسی پارٹیوں کا کام ہے کہ وہ سپریم کورٹ کو یہ پوری تفصیلات دیں تاکہ تمام چیزیں جو ہیں وہ سپریم کورٹ کے سامنے ہوں اور وہ پھر کسی نتیجے تک پہنچ سکیں. میرے خیال سے سینٹر رضا ربانی نے بہت اچھی طرح سے یہ سمجھانے کی کوشش کی ہے, وہ کنٹینیو کریں گے اس پہ. میں الیکشن کے جیسا کہ میں نے کہا کہ الیکشن کمیشن آف پاکستان کے سامنے پیش ہو رہا ہوں, کوڈ آف ایتھکس کے سلسلے میں پارٹی کی نمائندگی کر رہا ہوں. میری بھی یہی کوشش ہوگی کہ یہ تمام چیزیں جو ہیں وہ ان کی خدمت میں رکھوں کہ جناب علی یہ ہرچند کہ الیکشن کمیشن آف پاکستان نے بڑا واضح موقف اختیار کیا ہے لیکن اس کی وجوہات وہ میری کوشش ہوگی. اور میں نے دو کاپیاں بنائی ہیں اس کمیٹی آف دا ہول کی رپورٹ کی ہے جو میں چیف الیکشن کمشنر صاحب کی خدمت میں پیش کروں گا.
تو تاسب آپ نے بات کی چھوٹی پارٹیوں کے ووٹ کی, تو کیا آپ کے کوئی پیپلز پارٹی کے مذاکرات ہو رہے ہیں سلسلے میں دوسری جماعتوں کے ساتھ سندھ میں؟
وہ ہمیشہ ہر الیکشن کے اندر ہوتے ہیں. کسی سیٹ پہ ہمارے پاس بھی اور اوروں کے پاس بھی ایکسٹرا ووٹس ہوتے ہیں. جیسے یہاں پاکستان تحریک انصاف ہے سندھ اسمبلی میں, اس کے 30 ممبر ہیں. اب 22 پہ تو ایک ان کا الیکٹ ہو جائے گا, 8 ووٹ بچیں گے. ان 8 ووٹس کا کیا کیا جائے؟ ریزرو سیٹ پہ آنے کے لیے آپ کو 56 ووٹ کی ضرورت ہے. 30 ووٹ پہ آپ ریزرو سیٹ پہ نہیں آ سکتے, تو آپ کو 26 ووٹ چاہیے. 8 ووٹ آپ کے پاس دینے کو ہیں. تو یہ بارٹر ارینجمنٹس یہ ہمیشہ ہوتے ہیں اور ہر پارٹی کرتی ہے. پختونخوا کے اندر بھی یہ بارٹر ارینجمنٹس ہوتے ہیں. جیسے جماعت اسلامی کے صرف 3 ووٹ ہیں پختونخوا کے اندر, اس پہ وہ نہیں آ سکتے. لیکن اگر وہ کسی اتحاد میں شامل ہو جاتے ہیں, اور پرسوں ان کی خبر بھی آئی ہے کہ ہم سیٹ ایڈجسٹمنٹ کریں گے, ہمارے فرت اللہ بابر صاحب ہیں, مجھے امید ہے کہ جماعت اسلامی سیٹ ایڈجسٹمنٹ جو ہے وہ وہاں ہم سے کرے گی.
بہت بہت شکریہ تاجہ صاحب.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں. پتا ہے facebook.com/VOA Urdu.
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں.
اور سامین, اب اسلام آباد سے سینیٹر سید ظفر علی شاہ صاحب ہمارے ساتھ ہیں. ظاہر ہے بہت گہرا ان کا تعلق رہا ہے سینیٹ سے. تو ظفر صاحب, پہلے تو یہ بتائیے مجھے کہ یہ جو اوپن بیلٹ کا معاملہ ہے اس میں کیا پیچیدگیاں ہیں, یہ ہوگا یا نہیں ہوگا؟
اس میں چونکہ ٹائم, پہلی بات تو یہ ہے کہ مجھے نہیں لگتا کہ یہ ہوگا, کہ ٹائم بڑا کلوز ہوتا جا رہا ہے. مطلب نامینیشن وغیرہ ہو چکے ہیں, سکروٹنی آلموسٹ ہو چکی ہے, اپیلیٹ فورم پہ ہے, جن لوگوں کے ریجیکٹ یا ایکسپٹ ہوئے ہیں تو لوگ ٹریبیونل کے پاس گئے ہوئے ہیں. اور الیکشن ڈے جو ہے, ڈی ڈے جس کو کہتے ہیں, وہ 3 مارچ ہے, اور وہ بھی سر پہ چڑھا ہے. اس لیے اتنے شارٹ ٹائم ہے, اور مسئلہ جو ہے پینڈنگ ہے بیفور سپریم کورٹ کے بھی, جو انہوں نے ریفرنس چیک بھیجا تھا گورنمنٹ نے, تو مجھے نہیں لگتا کہ وہ ریفرنس بھی رائپ اپ ہو کے اس کا کوئی فیصلہ جو پازیٹو ہو گورنمنٹ کے حق, وہ لگتا نہیں ہے مجھے. وہ لگتا یہ ہے پراما فیشی کی, شاید وہ ریجیکٹ کر دیں کہ یہ ہمارا کانسٹیٹیوشن موجود ہے, کانسٹیٹیوشن میں سارا سسٹم دیا ہوا ہے, تو ہم اس کو ادھر ادھر نہیں کر سکتے. میرا یعنی دس از مائی اون اوپینین. تو یہ چونکہ اس لیے ڈکلش ہے کہ یہ 4 صوبوں اور 5واں जो यूनिट है इस्लामाबाद कैपिटल टेरिटरी, ये पांच एक किस्म का यूनिट्स का मसला है, उनकी नुमाइंदगी है, चार सूबों की बराबर की नुमाइंदगी है उसमें पार्लियामेंट में, ये अपर हाउस है। ये इसका जो फिलॉसफी है वो ये है कि ये अपर हाउस जो है इसमें चारों को बराबर की नुमाइंदगी देकर उन्होंने एक किस्म का जो लोअर हाउस है जहां पर हुकूमत बनती है उस पर उन्होंने अपना ये चेक दे दिया है। पंजाब सबसे बड़ा सूबा है, सिर्फ कोई पार्टी भी एक पंजाब में सीटें ज्यादा लेकर तो वो हुकूमत बना सकती है, तो हुकूमत तो वो बना सकती है, लेकिन चार सूबों की बराबर की नुमाइंदगी अपर हाउस में देकर उन्होंने हुकूमत को चलने के लिए एक रुकावट पैदा कर दी है कि चलेंगे तभी कि आप यहाँ पर भी आप लॉ मेकिंग करने के लिए आपके पास सहूलत हुई। तो अब लॉ मेकिंग का प्रोसेस यहाँ पर ये है कि आप कोई बिल टेबल कर सकते हैं सेनेट में और वो वहां पास हो जाए तो वो लोअर हाउस में आ जाता है नेशनल असेंबली में, या इधर आप अगर आप मूव करते हैं तो यहाँ पास होने के बाद उधर चला जाता है। तो जब तक दूसरा हाउस उसको पास नहीं करता तो ला तो बनता नहीं है, और अगर आप कोई हुकूमत भी अगर ला नहीं बना सकती तो वो हुकूमत नहीं चला सकती, जिसको कहते हैं हुकूमत गुड गवर्नेंस, वो नहीं हो सकती। तो अब जो सवाल था आपका कि ये हो जाएगा ये नहीं, मेरे अपने ख्याल के मुताबिक पहले एक ऑर्डिनेंस हुकूमत ने दे दिया और वो कंडीशनल ऑर्डिनेंस दे दिया कि अगर इसको सुप्रीम कोर्ट मानेगी तो तब ये नाफिज़ अमल होगा। यानी ये ऑर्डिनेंस इटसेल्फ नॉन स्टार्टर ऑर्डिनेंस है कि इसको कैसे कंडीशनल आपने बना दिया। ऑर्डिनेंस का भी एक बाकायदा आर्टिकल है, एक बाकायदा उसका भी एक सिस्टम है, उस सिस्टम में कहीं आप कंडीशनल नहीं लगा सकते ऑर्डिनेंस कि आप ऑर्डिनेंस लगा दें और कहें कि शरीर को यूनियन काउंसिल नहीं मानेगी तो तब ये चलेगा, नहीं तो नहीं चलेगा। तो ये कुछ अजीब चीजों से ये कसम देखता हूँ कि तीन तारीख को तो पिछले सबका तरीकाकार के तहत इलेक्शन हो जाएगा और इसमें बगैर कोई रद्दोबदल नहीं होगा।
तो जफर साहब, आपकी पार्टी पर जो हिजब इख्तलाफ की एक तनकीद है वो ये भी है कि क्योंकि पहले ही एक ऐसा आर्टिकल मौजूद है जिसके तहत किसी भी किस्म की अगर रिश्वत दी जाए या पैसे के जरिए वोट खरीदा जाए तो उसके लिए कैद की सजा तक 3 साल की मौजूद है, तो कोई जरूरत थी इस सूरत में इस ऑर्डिनेंस के लाने की या ये जो तशवीश है हुकूमत की कि वोट खरीदे जायेंगे?
बिल्कुल शाहबी भी आपने ठीक कहा कि मैं इसलिए कर रहा हूँ ना कि ये टू डेट, ये अगर मसला करना भी था तो ये इसको पिछले एक साल से स्टार्ट करते तो ताकि किसी नतीजे पर पहुंचता। आइन को अमेंड कर रहे, चुके हमारा आर्टिकल 9 का आर्टिकल है 226, उसमें ये वादिया लिखा हुआ है कि सिर्फ दो इलेक्शन जो है प्राइम मिनिस्टर के और चीफ मिनिस्टर के, ये दो इलेक्शन जो है ये ओपन शो ऑफ हैंड से होंगे, बाकी कोई जितने इलेक्शन है आइन के तहत होने वाले वो सारे के तहत सारे सीक्रेट बैलेट के तहत होंगे। ये भी एक बहुत बड़ी हर्डल है। और फिर ऊपर से ये जो सेनेट का इलेक्शन, ये प्रोपोर्शनेट रिप्रेजेंटेशन बाय सिंगल ट्रांसफरेबल वोट, ये एक सिस्टम है बाकायदा, उस सिस्टम को आप कैसे इधर उधर कर सकते हैं, क्योंकि एक वोटर की एक वोट नहीं होती, एक वोटर की मुख्तलिफ सूबाई असम्बलियों में उतनी वोटें होती है जितनी उसमें सीटें होती है, तो वो तुम्हें 1, 2, 3 करके प्रेफरेंस देता है। और फिर इसकी जो क्रैक्स ऑफ द मैटर है सारे सिस्टम का वो ये कि किसी सूबे की भी कोई वोट जाया ना हो, अगर किसी को किसी ने दी है वोट तो वो हारता है तो हारता रहे अगर उसके पास पूरी वोटें नहीं है, लेकिन अगर वो वोट जो है वो जाया नहीं होगी, वो अगर हार गया तो वो वहां से ट्रांसफर हो गए आगे चली जाएगी, अगला भी अगर नहीं बनता तो फिर और आगे चली जाएगी। तो इस तरह ये एक सिस्टम है बाकायदा, उस सिस्टम के तहत इसलिए तो प्रोपोर्शनेट रिप्रेजेंटेशन कहते हैं इसको, मुतनासिब नुमाइंदगी। और वो सिस्टम भी ऐसा है कि जो अगले दिन सुप्रीम कोर्ट कह रही थी कि जितनी पार्टी के लोग है, सवाल ये है कि ये पार्टी किसी के लिए नहीं बना, ये सूबे के लिए बना है ताकि सूबे को हुकूमत जो है उसका एक मजबूत तहफ़ जो है वो हो सके और चेक हो सके, और वो यही चेक है जो कि सेनेट में प्रोपोर्शनेट रिप्रेजेंटेशन बाय सिंगल ट्रांसफरेबल वोट, इसके तहत वो वोटें होती हैं, यही एक मेथड है जो कि रोकता है उस बात को।
तो जैसे कि आपने फरमाया जफर साहब के एक बैलेंस पैदा करने के लिए ना, कि क्योंकि खास तौर पे पाकिस्तान की सूरत में जिसमें एक सूबा बहुत ही बड़ा है बाकी सूबों के मुकाबले में, تو اس صورت میں کیا جیسے کہ آپ نے کہا کہ کچھ چینج وقت ہوتا تو ممکن ہو سکتی تھی, تو امریکہ کے الیکشن میں بھی یہ بات ہوئی کہ بہت سے ماہرین کا کہنا ہے کہ سسٹم پرانا ہو گیا, اب اس میں کچھ ترمیم کی اصلاحات کی ضرورت ہے. تو کیا آپ سمجھتے ہیں کہ اب پاکستان میں ڈائریکٹ ووٹ ہونا چاہیے سینیٹ کے لیے بھی؟
یہ بھی ہے میتھڈ, میں نے بلکہ کچھ رات کو یہ بھی سجیشن دی تھی کہ اگر آپ اس سسٹم سے ابھی ایسے ہی تنگ ہیں کہ یہ بکتی ہیں ووٹر یہ وہ, تو آپ ون مین ون ووٹ کر دیں, اس کا حلقہ بنا دیں ان صوبوں میں ان سیٹوں کے مطابق, تو وہ جو جیت کے آ جائے گا تو آ جائے گا, آتا رہے اس طرح کر لیں. لیکن وہ بھی نہیں ہے, یہ چل رہا ہے کچھ ملکوں میں چونکہ یہ پروپورشنٹ سسٹم چلتا ہے تو اس لیے یہ بھی چل رہا ہے. تو اس پر بڑی گورن ہاؤس کی ضرورت ہے, بڑی سوچ سمجھ کی ضرورت ہے, پھر جا کے اس کو جو ہے بدلا جا سکتا ہے.
اب تھوڑا سا آتے ہیں الیکشن کی طرف اور ووٹوں کی طرف. تو پی ٹی آئی جو ہے یعنی آپ کی پارٹی, اس کا پہلے ہی مطلب ایک ایسا اس کا بیلنس ہے اس وقت جس میں کمی ہونے کی صورت میں وہ محروم ہو جائے گی اکثریت سے. تو کیا آپ کو نظر آتا ہے ویسے کوئی ووٹ ایڈجسٹمنٹ یا کوئی ایسا سلسلہ ہے اس وقت جس سے اندیشہ ہو کہ پی ٹی آئی کو کم ووٹ ملیں گے؟
نہیں, ٹربولنس بڑی ہے لیکن میں نہیں سمجھتا کہ اس میں پی ٹی آئی جو ہے وہ کوئی ہار جائے گی یا اس کو بہت بڑا جرک پہنچے گا. میں سمجھتا ہوں کہ اس حالیہ الیکشن میں کچھ بھی ہو پی ٹی آئی جو ہے وہ اپنی واضح اکثریت بنا لے گی اپر ہاؤس میں تاکہ اگلے آنے والے ڈھائی سال میں وہ لا میکنگ بہتر طریقے سے کر سکے اپر ہاؤس اور لوئر ہاؤس دونوں میں. تو مجھے کوئی خدشہ خاص نظر نہیں آتا لیکن ٹربولنس ضرور ہے, وہ ہے اپنی جگہ پہ.
تو جو اس وقت الائنس ہے پی ٹی آئی کا وہ برقرار رہے گا مثلاً ایم کیو ایم کے ساتھ اور دوسری پارٹیوں کے ساتھ؟
جی 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 جی, وہ جو نظر آتا ہے مجھے وہ پی ٹی آئی نے ارینجمنٹ کر لی ہے اپنے اور اپنے تمام اتحادیوں کو انہوں نے اپنے ساتھ سیٹ کر لیا ہے, جس طریقے سے وہ پہلے سیٹ تھے وہ ان کے ساتھ چلے گی.
تو جیسے کہ آپ نے ابھی کہا کہ واضح اکثریت ہو جائے گی اور پی ٹی آئی قانون سازی کی پوزیشن میں ہوگی, کرونا وائرس کے زمانے میں خاص طور پہ یہ اندازہ ہوا کہ پی ٹی آئی کے لیے بڑا مشکل ہو گیا کوئی بھی چیز سامنے لانا, حتیٰ کہ اتنے بڑے بحران کے زمانے میں بھی حزب مخالف کی مخالفت کی وجہ سے. تو کیا آپ آنے والے دنوں میں پھر کیا چیلنجز ہوں گے پارٹی کے؟
اگر آپ کی میجورٹی ہے حکومت تو بنا لیں گے, تو سینٹ میں بھی اگر آپ کی لا میکنگ کے لیے سمپل لا میکنگ کے لیے یعنی کانسٹیٹیوشن امینڈمنٹ کرنے کے لیے تو 2/3 میجورٹی چاہیے, لیکن سمپل لا میکنگ کے لیے تو میجورٹی چاہیے. تو وہ اگر آپ کی سینٹ میں میجورٹی ہوگی تو آپ لا میکنگ کر سکیں گے اور لوگوں کے مسائل حل کر سکیں گے, کیونکہ وداؤٹ لا میکنگ تو مسئلے حل ہوتے نہیں ہیں. تو اس لیے میں سمجھتا ہوں اسی لیے پچھلے ڈھائی سال جو ہے وہ یہ کرونا پیریڈ بھی اور دوسرے تیسرا سارا اس میں جو ہینڈی کیپ ہے خان صاحب کو وہ یہی ہے. لیکن اب میرا ذاتی ویو یہ ہے کہ شاید اللہ کرے گا ہی ول گیٹ دا میجورٹی سینٹ میں اور وہ اگلے ڈھائی سال سموتھ رننگ کی اس کو چونکہ لا میکنگ کر سکے گے وہ مل جائے گی.
بہت بہت شکریہ ظفر صاحب.
تھینک یو ویری مچ شہناز بی بی.
آپ کی رائے ہمارے لیے بہت اہم ہے. فیڈ بیک دینے کے لیے فالو کیجیے ہمارے سوشل میڈیا اکاؤنٹس, ٹویٹر اور انسٹاگرام پر ہمارا ہینڈل ہے @urduvoa.
اور سمین امیر ساتھ قنور دلشاد صاحب ہیں جو کہ الیکشن کمیشن آف پاکستان کے فیڈرل سیکرٹری رہ چکے ہیں اور اب اس وقت نیشنل ڈیموکریٹک فاؤنڈیشن کے چیئرمین ہیں, یہ ان کی این جی او ہے. بہت شکریہ دلشاد صاحب پروگرام میں شامل ہونے کے لیے. میں آپ سے یہ جاننا چاہوں گی کہ یہ جو ایک آرڈیننس ہے صدارتی آرڈیننس جو کہ اوپن بیلٹ سے متعلق ہے سینٹ کے انتخابات کا, تو الیکشن کمیشن اس کی مخالفت کر رہا ہے, اس کی کوئی خاص وجہ ہے؟ مطلب آپ سمجھتے ہیں کہ ایک اصولی موقف ہے
الیکشن کمیشن پاکستان کا؟ اصولی موقف یہ ہے کہ کیونکہ آئین کے آرٹیکل 226 جو کہ ہمارا پاکستان کانسٹیٹیوشن کا ایک ڈھانچہ ہے وہ امپورٹنٹ, اس کی آرٹیکل 226 ہے, اس میں یہ لکھا ہوا ہے کہ تمام الیکشن سوائے پرائم منسٹر پاکستان اور چیف منسٹر کے سیکرٹ بائی بیلٹنگ کے ذریعے ہوں گے, یعنی خفیہ رائے شماری کے ذریعے ہوں گے, جس میں کہ سینٹ بھی آ جاتا ہے, قومی اسمبلی, صوبائی اسمبلی, لوکل گورنمنٹ الیکشن, تمام جو الیکشن کو کور کرتا ہے وہ آرٹیکل 226 ہے. الیکشن کمیشن پاکستان کا بڑا مضبوط موقف ہے कि जब तक आप आईन के आर्टिकल 236 में तरमीम नहीं कर लेते उस वक्त ये ऑर्डिनेंस जो है ये आईन के आर्टिकल 236 की रोशनी में गैर कानूनी है, क्योंकि इलेक्शन कमीशन पाकिस्तान आईन के आर्टिकल 218 के तहत आईन और कानून के मुताबिक शफाफ और गैर जानदार इंतखाब कराने की इसकी जिम्मेदारी है। तो उनका कहना यह है कि हम चूंकि एक कॉन्स्टिट्यूशनल बॉडी है हमारे पास और हम उस कॉन्स्टिट्यूशनल बॉडी के तहत इंतखाबात करवाते हैं और 1974 से इतने भी सेनेट के इंतखाबात हुए बकायदा सीक्रेट बाई बैल्टिंग के जरिए हुए। अब इसे जो आया है ऑर्डिनेंस उस पर कहा है कि ये आईन की खिलाफवर्जी है और आईन से मुतसादम है।
तो सुप्रीम कोर्ट इसका फैसला कर सकता है इस तब्दीली का या फिर ये असेंबली के जरिए हो सकती है खाली?
ये ओपिनियन है, जजमेंट तो नहीं आएगी। ओपिनियन है कि आया जो इंतखाबात सेनेट के हो रहे हैं क्या हम इसको ओपनिंग बैलेट के जरिए करवा सकते हैं। उसके लिए उन्होंने हवाला दिया है जो हमारा जो इलेक्शन एक्ट 2017 का जो सेक्शन 122 है उसमें लिखा हुआ है कि सेनेट के इलेक्शन सीक्रेट बाई बैलेटिंग होंगे। तो उन्होंने कहा इसमें हमें तरमीम की इजाजत ऑर्डिनेंस में उन्होंने तरमीम की है और बात उसमें लिखा है उससे सीक्रेट बाई बैलेटिंग की जगह उन्होंने ओपनिंग कर दिया। तो वो चूंकि एक्ट का हिस्सा है तो उसको सुप्रीम कोर्ट ऑफ पाकिस्तान जो है उसको उन्होंने कहा है कि आप इस पर हमें ओपिनियन दे आया हम इस एक्ट में तरमीम करने के मजाज है कि नहीं। अब ये मामला बहुत सीरियस इख्तियार कर गया और इलेक्शन कमीशन ऑफ पाकिस्तान ने इसको मुखालफत कर दी आईनी तौर पर और अब ये सुप्रीम कोर्ट ऑफ पाकिस्तान का फैसले का इंतजार है कि आया वो सदारती ऑर्डिनेंस की जो इलेक्शन एक्ट 2017 का सेक्शन 122 में जो तरमीम करने का जो जिक्र है वो उस ऑर्डिनेंस की सपोर्ट करते हैं या सुप्रीम कोर्ट पाकिस्तान ये राय देगा कि आप इस पर कानून साजी कर लें। जब कानून साजी करने की वो अपनी ओपिनियन देगा तो फिर वो जाहिर है कि अब गुजर चुका है, अब कानून साजी हो नहीं सकती। हुकूमत और अपोजिशन के दरमियान तालुकात दुरुस्त नहीं है, हुकूमत के पास कोई फंड मेजॉरिटी नहीं है ना कौमी असम्बली में ना सेनेट में। तो लिहाजा ये पुराना जो सिलसिला चला आ रहा है 2018 से जितना भी ये उसके तहत ये अपने सेनेट के इलेक्शन होंगे और ओपनिंग बैलेटिंग के जरिए होना और राय देगी कि जनाब आप इस पर कानून साजी कर लें। आसूरी तौर पर जहर है कि इस पर बड़ी मुखालफत हो गई है। अटॉर्नी जनरल जो हुकूमत का नुमाइंदा है वो अपनी तरफ से दलाइल दे रहे हैं कि यदि सीक्रेट बाई बैल्टिंग जो है वो हमारे कॉन्स्टिट्यूशन में इसका जिक्र नहीं है। उसको सहारा लिया इलेक्शन कमीशन पाकिस्तान के नाम, ये है बुनियादी ढांचा जिसमें उन्होंने ये आइन में लिखा हुआ है आप इसमें तरमीम कर रहे हैं हम करवा देते हैं। तो ये सारा मामला चला आ रहा है।
बहुत शुक्रिया कमर दिलशाह साहब।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराहे रास्त देख सकते हैं। पता है facebook.com/voaurdu।
हम वॉइस ऑफ अमेरिका वॉशिंगटन से आपसे मुखातिब हैं।
तो सामिन ये थी गुफ्तगू पाकिस्तान में 3 मार्च को होने वाले ऐवाने बाला यानी सेनेट के इंतखाबात के बारे में। इसमें जिन माहिरीन को आपने सुना उनमें मुस्लिम लीग नून के रहनुमा सेनेटर राजा जफर उल हक, पाकिस्तान पीपल्स पार्टी के रहनुमा सेनेटर ताज हैदर, बरसर इख्तदार पाकिस्तान तहरीक इंसाफ के रहनुमा और कानूनी माहिर साबिक सेनेटर सैयद जफर अली शाह साहब, मुमताज तजियाकार और सियासी उमूर के माहिर प्रोफेसर हसन अस्करी रिजवी साहब, कंवर दिलशाह साहब जो कि इलेक्शन कमीशन ऑफ पाकिस्तान के फेडरल सेक्रेटरी रह चुके हैं और अब इस वक्त नेशनल डेमोक्रेटिक फाउंडेशन के चेयरमैन हैं, ये इनके एनजीओ है। इसके साथ ही शहनाज अजीज को इजाजत दीजिए आज का ये प्रोग्राम खत्म करने की। आइंदा प्रोग्राम में आपसे फिर मुलाकात होगी। उस वक्त तक के लिए खुदा हाफिज।
प्रोग्राम आपने सुना राउंड टेबल।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं। पता है facebook.com/voaurdu।
हम वॉइस ऑफ अमेरिका वॉशिंगटन से आपसे मुखातिब हैं।
जब रेडियो हो दूर और خبریں ہوں اہم تو آئیے ہماری ویب سائٹ اردو وی او اے ڈاٹ کام پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو وی او اے ڈاٹ کام پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں اردو وی او اے ڈاٹ کام پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے, ڈبلو